नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत किमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी आज पनि अर्नेस्ट हेमिङवेको उपन्यास दि ओल्ड म्यान एन्ड द सी, बुढो माझी र समुद्र लिएर आइपुगेका छौं। यसलाई नेपालीमा होमकुमार श्रेष्ठले अनुवाद गर्नुभएको हो। बुढो माझी र समुद्रको दोस्रो श्रृङ्खलासम्म हामीले गएको साता सुन्यौं। दोस्रो श्रृङ्खलामा पुग्दा एउटा माछासँग निकै लडाईँ खेलिरहेका छन् बुढा माझी। उनले के गर्छन् अगाडि, त्यो माछासँगको लडाईँ कसरी अघि बढ्छ सुनौं। उपन्यास बुढो माझी र समुद्रको तेस्रो श्रृङ्खला पृष्ठ 50 बाट। हात भएपछि उनले भने, मैले अब यो सानो टुना खानै पर्छ, त्यसलाई यहीँबाट यो टाँगोले भेट्टाउन सक्छु र यहीँ बसेर आनन्दले खान्छु। उनले घुँडा टेकेर डोरीलाई नछुवाई अलग्ग डुङ्गाको पछाडिपट्टिबाट टुनालाई आफूतिर ताने। डोरीको बोझलाई देब्रे काँधले थामेर बायाँ हात र पाखुराले अडाएर टाँगोले बल्छीबाट टुना निकाले अनि टाँगोलाई आफ्नो ठाउँमा राखे। उनले घुँडाले मासु च्यापेर त्यसको टाउकोदेखि पुच्छरसम्मको गाढ रातो मासुलाई दुई फ्याक पारेर चिरे। काठको सग्लो फक्राटा जस्तै देखिए ती। त्यसलाई फेरि उनले मेरुदण्डबाट तल भुँडीको छेउसम्म चिरे र त्यसलाई छ टुक्रा पारेर डुङ्गाको पछाडिपट्टि फ्ल्याकमा फिजाएर सुकाए अनि उनले चक्कु सुरुवालमा पुछे र बोनिटोको पुच्छरमा समातेर अस्थि पञ्जर समुद्रमा मिल्काइदिए। मेरो विचारमा म यो सिङ्गो सग्लै खान सक्दिनँ, उनले भने। त्यसपछि उनले एउटा चोक्टालाई दुई टुक्रा पारे। उता बल्छीमा निकै दरिलो खिचाइ महसुस गर्दै थिए उनी। उनको बायाँ हात बाउँडिएको थियो। झन पछि झन कस्चिँदै गएको त्यो बल्छी डोरीलाई उनले घृणापूर्वक हेरे। होइन, यो कस्तो खाल हो? बाउडिनु नै छ भने बरु नगरा जस्तो कक्रक्क भएर बाउडिनु नि। यति मात्र भएर तँलाई पुग्दैन हात, उनले व्यक्त गरे। गाढा पानीभित्र बल्छीको डोरी हेर्दै उनले विचार गरे, यसलाई अहिले नै खाऊ, यसले तिम्रो हातलाई बल प्रदान गर्नेछ। यो तिम्रो हातको दोष होइन, तिमी त घन्टौँ घन्टादेखि यो माछाको साथमा छौ, सायद तिमी सदा त्यो माछोसँग रहन सक्छौ। यो बोनिटो अहिले नै खाइहाल, उनले बोनिटोको एक चोक्टा झिकेर मुखमा हाले अनि बिस्तारै चपाउन थाले। नमिठो थिएन। उनले विचार गरे, राम्ररी चपाऊ अनि सबै रस निल, यसमा अलिकता अमिलो अथवा कागतीको रस वा नुन राख्न पाए के बिग्रन्थ्यो र। कस्तो अनुभूत गर्दैछौ हात, तिम्रो निम्ति म अझै धेरै तागत खानेछु, झन्डै मुर्दा जस्तै कक्रक्क भएर बाउडिएको हातलाई उनले सोधे। बाँकी रहेको अर्को टुक्रा बोनिटो पनि उनले खाए अनि होसियारीपूर्वक चपाएर छाला चाहिँ फ्याँकिदिए। तिमी अहिले कस्तो अनुभूत गर्दैछौ हात, अथवा यति छिट्टै थाहा पाउने बेला भइसकेको छैन कि, उनले बोनिटोको अर्को एउटा सिङ्गो चौटा पनि झिकेर खाए। यो माछु अत्यन्त तागतिलो छ, डल्फिनको सट्टा यसलाई फेला पार्नु मेरो अहोभाग्य हो। डल्फिन त असाध्यै गुलियो हुन्छ, तर यो चाहिँ झन्डै कति पनि गुलियो छैन भन्दा पनि हुन्छ, अनि यसमा जति तागत हुन्छ त्यो अझै बाँकी छ, उनले विचार गरे। हामी जे जस्तो सुकै भएर पनि व्यवहारिक हुन सकेनौँ भने त्यसको कुनै अर्थ रहँदैन। साँच्चै अहिले अलिकता नुन भइदिएको भए, मलाई थाहा छैन घामले यसलाई सुकाउँछ कि चढाउँछ। त्यसो भएकोले बोक्न लागि पनि यो सबै अहिले नै खाइहाल्नु बेस हुनेछ। त्यो माछो शान्त र दृढ छ, पहिले म यी सब खाएर सक्छु अनि मात्र म तयार हुनेछु, बुढोले सोचे। धैर्य धारण गर हात, यी सब मैले तिम्रो निमित्त खाएको हुँ, उनले भने। त्यो माछोलाई पनि खुवाउन पाए, ऊ त मेरो बन्धु हो, तर मैले उसलाई मार्नै पर्छ, उसलाई मार्नको निम्ति म बलियो भइरहनुपर्छ, उनले विचार गरे। सतर्क हुँदै बिस्तारै बिस्तारै उनले ती माछाका चोक्टाहरू सबै खाएर सके। सुरुवालमा हात पुस्दै उनले जिउ तन्काए। अब तिमीले डोरी छोड्दा पनि फरक पर्दैन हात, तिम्रो होस नफर्कुन्जेल म दायाँ हातले मात्र त्यसलाई खेलाउनेछु, उनले भने। उनको देव्रे हातले समातेको गरौँ डोरीलाई देव्रे खुट्टाले कुल्चिएर बल्छीको खिचाइको विपरीत पछाडिपट्टि तन्केर बसे उनी। हे परमेश्वर, मेरो बाहुडेको हात निको तुलाइदेऊ, किनकि त्यस माछुले के गर्न आँटिरहेछ मलाई नै थाहा छैन, उनले भने। तर त्यो शान्त देखेर पनि आफ्नो योजना अनुसार चल्दैछ। त्यसको योजना के छ अनि मेरो योजना के हो? मेरो योजना त्यो ज्यादै विशाल भएको हुनाले मैले प्रत्येक क्षणलाई बुझेर हरसम्भव जुक्ति प्रयोग गर्दै अघि बढ्नुपर्छ। यदि त्यो उफ्रियो भने म त्यसलाई मार्न सक्नेछु, तर त्यो सदा तलै बसिरहन्छ भने पनि म त्योसित तलै बसिरहनेछु, उनले विचार गरे। उनले बाउडीको हातलाई सुरुवालमा रगड्दै औँलाहरू चलाउन प्रयत्न गरे तर चलेनन् ती। हुनसक्छ काम लागेपछि खुल्नेछन् अथवा काँचो पौष्टिक टुना पचिसकेपछि चल्नेछन् ती। यदि साँच्चै मलाई नभई नहुने परिस्थिति जन्मीमा यो हातमा जसरी भए पनि चलाउनेछु, तर अहिले म यसलाई जबरजस्ती चलाउन चाहन्न। म चाहन्छु यो आफै चलोस् र पहिलेको अवस्थामा आइपुगोस्। आखिर मैले नै रातको समयमा यस हातको दुरुपयोग गरेको थिएँ, जुन बेला बल्छी डोरीहरूलाई कहिले छोड्ने र कहिले गाँस्ने आवश्यकता अनेक पटक भएको थियो। उनले समुद्रको पारिपट्टि हेरे अनि आफू अहिले कति एक्लो रहेछु भन्ने कुराको अनुभूत गरे। तर त्यो प्रगाढ सागरभित्र उनले प्रिजम्स देख्न सक्थे र आफ्नो अघि सिधा तन्केका बल्छी डोरी र समुद्री सन्नाटाको विचित्र तरङ्गहरू देख्न सक्थे। बादलहरू हुरीबतास ल्याउने तर्खर गर्दै थिए, ती सलबलाउँदै थिए। उनले आफ्नो सामुन्य आकाशमा पानी हाँसहरू टल्कँदै उडिरहेका देखे। कहिले धमिलिँदै कहिले देखा पर्दै ती उडिरहेका थिए अनि उनले बुझे समुद्रमा मानिस कहिले एक्लो हुँदैन। समुद्रबीच सानो डुङ्गाबाट भूभाग देख्न छोडेपछि कोही कोही मान्छे किन भयभीत हुन थाल्छन् भन्नेबारे उनले विचार गरे र अचानक मौसम खराब हुन सक्ने महिनाहरूमा ती डराउनु स्वाभाविक नै हो भन्ने कुरो पनि उनले बुझे। तर अहिले तिनीहरू आँधीबेरी आउने महिना बीच थिए अनि आँधीबेरी आउने महिनाहरूमा आँधीबेरी नआएको मौसम वर्षभरिमै सबैभन्दा सुन्दर मनोहर हुन्छ। यदि तिमी आँधीबेरीको मौसममा समुद्रमा छौ भने आँधी आउनुभन्दा केही दिन अघिदेखि नै आकाशमा त्यसका लक्षणहरू देख्नेछौ। तर मान्छेले समुद्री तटमा यी कुरा देख्दैनन् किनभने तिनीहरूलाई के हेर्ने भन्ने थाहा हुँदैन, उनले विचार गरे। जमिनले पनि बादलको रङ रूप र आकारमा अवश्य फरक पार्छ, तर अहिले यहाँ आँधीबेरी आउने सङ्केत छैन। उनले आकाशतिर हेर्दा खुवा बरफको थुप्रो लगाएको जस्तो रिङ्गै सेता बादलहरू देखेका थिए अनि त्योभन्दा पनि माथि उच्च निर्मल आकाशमा सेप्टेम्बर महिनाको तितरी पङ्खी देखे। लाइट ब्रिसा, ए माछो, यो मौसम तिम्रो लागि मेरो लागि अनुकूल छ, उनले भने। उनको दायाँ हात पनि अझै निधाएकै थियो तर उनले त्यसलाई बिस्तारै बिउजाउँदै थिए। अङ्ग बाउडिनुलाई म घृणा गर्छु, यो त आफ्नै शरीरको घात हो, कपट हो। सडेको विषाक्त खाना खाएर अरूको अगाडि छेर्नु वा बान्ता गर्नु लाजमर्दो हुन्छ, तर शरीरको एउटा अङ्ग मात्र यसरी निधाउनु कालम्बर जस्तै हो। यसले त स्वयंलाई लज्जित गराउँछ, खास गरेर जब ऊ एक्लो हुन्छ। यदि त्यो केटो अहिले यहाँ भइदिएको भए उसले यो मेरो बाउडीको हात मुसारिदिन सक्थ्यो र पाखुरादेखि तलतिर बिस्तारै चल्दै जान्थ्यो होला, तर ठिकै छ, बिस्तारै निको हुँदै जाला। त्यसपछि पानीभित्र डोरी सरेको देख्नुभन्दा पहिले नै उनको दाहिने हातले डोरीको खिचाइमा केही अन्तर अनुभूत गरेका थिए। त्यसपछि उनले पछाडिपट्टि तन्केर देव्री हातले आफ्नो तिग्रामा जोडले प्याट प्याट के हिर्काएका थिए। बल्छी डोरी बिस्तारै माथितिर उचालिँदै आएको देखियो। त्यो माथि माथि आउँदैछ, जाति हो हात, कृपया निको हो, उनले भने। बल्छी डोरी नहल्लिकन बिस्तारै मासतिर उचालियो। त्यसपछि डुङ्गाको सामान्य समुद्र सतहमा भुलुक्क भुल्का उठ्यो र त्यो माछो बाहिर निस्क्यो। त्यो माछोको अजङ्गको शरीर बिस्तारै देखा पर्दै गयो, नटुङ्गिएलाई चाहिँ गरेर पिठ्यौँको दायाँ बायाँबाट तर्र पानी तर्कियो। माछो उज्जर देखियो सौर्य प्रकाशमा, त्यसको टाउको र पिठ्यौँ गाढा वैजनी थियो। शरीरको एकपाटाका धर्चाहरू फराकिला र हल्का वैजनी देखिए। त्यसको थुतुनो बेसबलको ब्याट जत्तिकै लामो र झण्डै हल्का तलवार जस्तै एक छेउदेखि अर्को छेउसम्म साँगुरिँदै गएको थियो। त्यसले आफ्नो सम्पूर्ण शरीरको लम्बाइ सागरको सतहमाथि उठायो र त्यसपछि फेरि बिस्तारै भित्र पस्यो, कुशल गोताखोर चाहिँ। तारिलो हँसिया जस्तो त्यसको विशाल पुच्छर सागरभित्र सलल्ल भित्र पस्दै गएको बुढोले देखे। त्यसपछि बल्छी डोरी तेज गतिमा तानिन थाल्यो। बुढोले भने, त्यो माछु यो डुङ्गाभन्दा 2 फिट लामो छ। डोरी तेज गतिमा तर गम्भीर चालमा तानिँदै थियो। माछु आतंकित भएको थिएन। डोरीलाई चुड्नबाट जोगाएर मात्र राख्न बुढोले दुवै हातले समातेर बल लगाइरहेका थिए। उनले बुझे, यदि उनले माछालाई हलुका तवरले नियन्त्रण गर्दै छोडेनन् भने त्यसले सबै डोरी तानेर चुनाल्नेछ। माछु निकै विशाल हो, यसलाई मैले विश्वास दिलाउनै पर्छ, उनले विचार गरे। त्यसको शक्ति कति छ र त्यो लगातार आफ्नो सुरमा अघि बढिरह्यो भने त्यसले के गर्न सक्थ्यो भन्ने कुरा मैले त्यसलाई कुनै पनि हालतमा बुझ्ने मौका दिनु हुँदैन। यदि म त्यसको ठाउँमा भएको भए यतिखेर सबै कुरोलाई छाडेर निरन्तर अघि बढिरहन्थेँ, जबसम्म त्यहाँको कुनै न कुनै चिज क्षति हुने थिएन। तर धन्य परमेश्वर, ती त्यति तीक्ष्ण बुद्धि छैनन् जति तिनीहरूलाई मार्ने जाति हामी छौँ। यद्यपि तिनीहरू नै उत्तम र योग्य छन्। बुढोले अजङ्गका माछाहरू त धेरै देखिसकेका थिए। उनको जीवनमा 1000 पाउन्डभन्दा ठूलो माछाहरू पनि उनले देखेका थिए र त्यस्तै विशाल 2 माछाहरू पक्रन पनि उनी सफल भइसकेका थिए। तर उनी एक्लैले भने होइन, अहिले उनी एक्लो थिए समुद्रबीच जहाँबाट भूभाग नै देख्न सकिँदैन थियो। उनी एउटा यस्तो विराट माछोसित बाँधिएका थिए जुन उनले अहिलेसम्म देखेको माछाहरूमध्ये सबभन्दा ठूलो र अहिलेसम्म वर्णन चुनिएको ठूला ठूला माछाहरूभन्दा पनि भयङ्कर ठूलो थियो। उता उनको बायाँ हात भने अझसम्म चिलको नगरा जस्तो कक्रक्क भइरहेकै थियो। उनले विचार गरे, यो निधायको हात बिउजनेछ, यो हात अवश्य बिउजनेछ दायाँ हातलाई मद्दत पुर्याउन। यहाँ यतिखेर 3 चिजहरू बन्धुत्वको रूपमा रहेका छन्, त्यो विशाल माछु र मेरा यी 2 हातहरू। यो हात बिउजनै पर्छ, बाउडिनु यसको नामर्दपन। त्यो माछुले अलि फेरि आफ्नो रफ्तार घटाएर स्वाभाविक गतिमा अघि बढिरहेको थियो। त्यो किन यसरी उफ्रियो ममा जिज्ञासा छ, उनले विचार गरे। मानौ त्यसको भव्य शरीर मलाई प्रदर्शन गर्न त्यो त्यसरी उफ्रिएको थियो, जुन कुरो मैले अहिले बुझेको छु। म कस्तो खाले मान्छे हुँ भन्ने कुरो त्यसलाई पनि देखाइदिन पाए। तर त्यसो भएमा त्यसले यो बाउडेको हात पनि देख्ने थियो होला। तर म चाहन्छु त्यसले मलाई यथार्थभन्दा योग्यता ठानोस् र आखिर म त्यस्तो हुनेछु पनि। यदि म त्यो माछोको ठाउँमा भइदिएको भए जोसित मेरो चाहना र तीक्ष्ण बौद्धिकता विरुद्ध लड्ने सम्पूर्ण क्षमता छ। उनी आफ्नो कथाव्यथा सहेर डुङ्गामा अडेस लगाएर आनन्दसँग बसे। उता त्यो माछो ढुक्कसँग पौड्दै थियो। गाढा समुद्रमाथि नाउ बिस्तारै बिस्तारै बग्दै थियो। समुद्रको सानो हिस्सामा पूर्वी बतासँगै लहर उठिरहेको थियो। मध्याह्नमा बुढोको बाउडेको हात निको भयो। ए माछो, तिम्रो निम्ति एउटा अशुभ समाचार छ, उनले भने। अनि उनले आफ्नो काँधमा राखेको बोरामाथि बल्छी डोरी अलिकता सारे। वास्तवमा उनी पीडा पचाएर आरामपूर्वक बसेका थिए। म धार्मिक व्यक्ति होइन, तर पनि म 10 पटक आवर फादर्स र 10 पटक हेल मेरिजलाई प्रार्थना गर्नेछु ताकि त्यो विशाल माछालाई म बसमा पार्न सकौँ। यदि मैले त्यसलाई पराजित गर्न सफल भएँ भने भर्जिन डे कोब्रेमा 1 पटक तीर्थ जानेछु। यो मेरो भाकल नै भयो। उनले बिल्कुलै यान्त्रिक ढङ्गले आफ्नो प्रार्थना सुरु गरे। तर उनी थकाइले यति धेरै लखतरान भएका थिए कि यदा कदा उनलाई प्रार्थना सम्झन पनि मुस्किल पर्यो। त्यसपछि उनले एकदम छिटो छिटो भट्याउन थाले, जसको कारण स्तुतिगान आफसे आफ खरखर्ती जिब्रोमा आइपुग्थ्यो। आवर फादर्सको भन्दा त हेल मेरिजको स्तुति गाउनु सजिलो रहेछ, उनले विचार गरे। हे करुणामयी हेल मेरिज, तिमीमा परमेश्वरको निवास छ, वरदान प्राप्त तिमी स्त्री रूप धन्य तिमी छौ, तिम्रो कोख धनधान्य छ, यहाँ यीशुख्रिस्टको भ्रूण र जन्म छ। हे देवताकी पनि माता मेरी, हामी पापीहरूका निम्ति अहिले र मृत्युको घडीमा प्रार्थना गरिदेऊ, अस्तु। त्यसपछि उनी फेरि बोले, हे कुमारी माई, त्यस माछोको पराजयको निम्ति प्रार्थना गरिदेऊ, यद्यपि त्यो विलक्षण छ। हुन त उनले पहिले जत्तिकै अथवा त्योभन्दा पनि अझ बढी पीडा खेतिरहेका थिए होलान्, तर प्रार्थना गरिसकेपछि उनले पहिलेभन्दा धेरै आराम अनुभव गरे अनि डुङ्गामा अडेस लगाएर यान्त्रिक ढङ्गले बायाँ हातका औँलाहरू चलाउन थाले। त्यतिखेर घाम निकै चर्किसकेको थियो अनि मन्द हावा पनि बगिरहेको थियो। मैले त्यो सानो बल्छीमा फेरि चारा घाँसेर पछाडिपट्टि छोडिराख्दा बेस हुन्थ्यो, उनले भने। त्यो माछोले अझै अर्को एक रात यहीँ बिताउने निश्चय गर्यो भने मलाई खानाको आवश्यकता पर्नेछ। बोतलमा पानी थोरै मात्र बाँकी छ। मेरो विचारमा यहाँ म डल्फिन बाहेक अरू केही भेटाउन सक्दिनँ। यदि मैले ताजा डल्फिन खाएँ भने केही खराब गर्दैन थियो होला। आजको रात एउटा उडन्ते माछु यही ढुङ्गामा आइलागे कति मजा हुन्थ्यो। तर मसँग तिनीहरूलाई आकर्षण गर्ने बत्ती छैन। उडन्ते माछा काँचै खान असाध्यै मिठो हुन्छ अनि त्यसलाई काटकोट गर्न पनि पर्दैन थियो। अब मैले आफ्नो सम्पूर्ण तागत जोगाएर राख्नुपर्छ। हे क्राइस्ट, त्यो माछु यति विशाल छ भन्ने कुरो मलाई थाहा थिएन। त्यो जतिसुकै महान एवं गौरवशाली किन नहोस्, म त्यसलाई अवश्य परास्त गर्नेछु। उनले भने, यद्यपि यो न्यायसङ्गत होइन, तर म त्यसलाई देखाइदिनेछु मान्छेले के गर्न सक्छ र मान्छेले कतिसम्म थेग्न सक्छ भन्ने कुरा। म एउटा अद्भुतको बुढो हुँ भनेर त्यो केटोलाई मैले भनेको थिएँ। त्यो कुरो मैले अहिले प्रमाणित गरेर देखाउनुपर्छ, उनले भने। यस कुरालाई उनले हजारौँ पटक प्रमाणित गरेर देखाइसकेका थिए, तर त्यसको कुनै अर्थ रहेन र अहिले फेरि उनले त्यही कुरो प्रमाणित गर्न गइरहेका थिए। हरेक समय नयाँ समय हो। जब उनी कुनै कार्य गरिरहेका हुन्थे, त्यसवखत विगतका विषयमा उनी कहिले विचार गर्दैनथे। त्यो माछु निदाए पनि हुन्थ्यो, म पनि निदाएर सिंहहरूको सपना देख्न पाउँथेँ। आखिर बिछोड भएका सिंहहरू नै किन महत्त्वपूर्ण रहे, उनले विचार गरे। भएको बुढो मान्छे यसबारे धेरै नसोच, ढुङ्गामा अडेस लाएर आराम लियो अनि कुनै कुरा नसोच। त्यो त खटिरहेको छ भने तिमी पनि जति सक्छौ बिस्तारै खट्दै जाऊ, उनले आफैलाई सम्झाए। मध्याह हुन लागिरहेको थियो। डुङ्गा बिस्तारै आफ्नै गतिमा अघि बढ्दै थियो, तर पूर्वी बतासले देखेर अलिकता चाप थपेको थियो। बुढो भने ससाना छाल र लहरहरूबीच डुङ्गा खियाउँदै थिए। उनको पिठ्यौमा तेर्सिएको बल्छी डोरीको पीडा अहिले उनका निम्ति अलिकता सजिलो र सह्य बन्दै गएको थियो। अपराह एकपल्ट फेरि बल्छी डोरी उचालिन थाल्यो, तर माछो भने अलिकता मात्र माथिल्लो सत्ताबाट आफ्नो रफ्तारमा पौडँदै थियो। यतिखेर बुढोको देब्रे पाखुरा देब्रेकुम र पिठ्यौमा घाम परिराखेको थियो। यसबाट उनले माछो उत्तर पूर्व मोडिएको थाहा पाए। पहिले नै एकपल्ट त्यस माछुलाई बुढोले देखिसकेको हुनाले त्यसले सागरभित्र आफ्नो बैजनी पखेटाहरू फैलाउँदै अजङ्गको ठाडो पुच्छरले गाढा पानीलाई चिर्दै अघि बढेको चित्र उनले उतार्न सक्थे। ममा जिज्ञासा छ त्यसले कति गहिराईसम्म देख्न सक्ला, बुढोले सोचे। त्यसका आँखा त निकै ठूला छन्, जबकि त्योभन्दा धेरै साना आँखा हुने घोडाले रातिभरि पनि देख्न सक्छन्। कुनै वखत मैले पनि अँध्यारोमा राम्रैसँग आँखा देख्थेँ, तर निष्पट्ट अँध्यारोमा भने होइन, बिरालोले देख्न सक्ने जति अँध्यारोमा। घामको न्यानो राप लिएर उनले उनका औँलाहरू चलाइराखेका कारण त्यतिखेर उनको बाउडीको देब्रे हात पूर्ण रूपमा निको भइसकेको थियो। उनले अब बल्छीको खिचाइलाई त्यही औँलामा पार्न थालेका थिए। त्यसपछि बल्छी डोरी दाबिएको पीडा अलिकता भए पनि कम गराउन डोरी यताउता सार्ने विचारले पिछ्यौँ हल्लाए। बुढोले चिच्याएर भने, ए माछु, यदि तिमी अझै थाकेका छैनौ भने तिमी साँच्चै विलक्षण हुनुपर्छ। उनी ज्यादै थाकेको महसुस गर्दै थिए। अब छिट्टै रात पर्ने कुरो उनलाई थाहा थियो, त्यसरी उनले अरू कुराहरू सोच्ने प्रयास गरे। उनले ग्रान्ड लिगा जस्तो ठूलो बेसबल लिग्सको बारेमा सोच्न थाले। याङ्गिज अफ न्युयोर्क टाइग्रेस अफ डिट्रोइटको बीच खेल हुँदैछ भन्ने कुरो उनलाई थाहा थियो। आज दोस्रो दिन हो, मलाई जेगोसको नतिजा थाहा छैन, उनले विचार गरे। तर मैले ग्रेट डिमागियोमाथि विश्वास गर्नुपर्छ र उनको हिमायती बन्नुपर्छ, जसले आफ्नो खेलमा पूर्ण कर्तव्य निभाउँदछन्, चाहे उनको कुर्कुच्चामा झस्को पसेको किन नहोस्। झस्को पस्नु अर्थात् दमको आउनु भनेको के हो, उनले आफैलाई प्रश्न गरे। हामीलाई अहिलेसम्म त्यो रोगले छोएको छैन, के त्यो लडाकु भालेको खुट्टाको हुप जत्तिकै पीडादायक होला? मलाई यस्तो लाग्छ, म भए त्यसरी टेक्न सक्दैन थिएँ होला। जसरी लडाकु भालेहरू आफ्नो एउटा अथवा दुवै आँखा ठोगिएर छेतपिछत भइसक्दा पनि अझै लडिरहन सक्छन्, ठुला ठुला पशु पक्षीहरूसित तुलना गरेर हेर्दा त मान्छे खास केही हुने रहेछ जस्तो लाग्छ। अझ म त त्यो अतल सागरभित्र अन्धकारमा बस्ने जन्तु पो हुन चाहन्थेँ। यदि सार्कहरू आएनन् भने, उनले ठूलो स्वरमा भने, यदि सार्कहरू आए भने, हे परमेश्वर, त्यसलाई र मलाई हामी दुवैलाई दया गर। के तिमी विश्वास गर्छौ महान डिमागियो एउटा माछोसित त्यतिन्जेल बसिरहन सक्ला भन्ने कुरामा? जतिन्जेल त्यो माछोसँग म बस्नेछु, उनले विचार गरे, निश्चय नै सक्थे होलान्, मभन्दा अझ बढी समय बस्न सक्थे होलान्, किनभने उनी मभन्दा जवान र बलिया छन्। त्यसमाथि उनका बाबु पनि माझी नै थिए, तर के उनको दमको पसेको कुर्कुच्चामा खपिन सक्ने पीडा हुँदैन थियो होला? मलाई थाहा छैन, मलाई कहिले पनि कुर्कुच्चामा दमको पसेको छैन, उनले ठूलो स्वरमा भने। सूर्यास्तपछि बुढोले आफूलाई विश्वास दिलाउनको निम्ति क्यासाब्लान्काको रक्सी भट्टीमा सिन्फ्युगोसबाट आएका एकजना मशहुर हफ्सी, जो महाराजको बन्दरगाहबीच सबभन्दा बलियो थियो, सँग उनले पौजा लडाएका घटना अनुसरण गरे। तिनीहरूले टेबलमाथि चकको रेखा कोरी त्यसभित्र कुइनो टेकाएर एक रात एक दिन बिताएका थिए। दुवैका पाखुरा सिधा ठाडो पारिएका थिए र तिनले एकअर्काको पौजा क्याप्प अठ्याएका थिए। ती दुवैले एकअर्काको हातलाई टेबलमा ढाल्न खुब कोसिस गरेका थिए। कैयौं दर्शकहरूले त्यस खेलमा बाजी पनि थापेका थिए र उनीहरू लालटिनको उज्यालोमा कोठाभित्र र बाहिर ओहोर दोहोर गरिरहेका थिए। तिनीहरूले पहिलो आठ घण्टापछि प्रत्येक चार चार घण्टामा रेफ्री फेरेका थिए, जसको कारण रेफ्रीहरू पालै पालो सुत्न पाउँथे। अप्सी र बुढो दुवैको औँलाका नङका कापबाट रगत तप तप चुहिरहेको थियो। दुवैले एकअर्को हात पाखुरा र आँखामा हेर्दै गरेका थिए। बाजी थाप्नेहरू कोठाबाट भित्र बाहिर गर्दै अग्ला मेचमा बसेर भित्तामा अडेस लगाई खेल हेरिरहेका थिए। भित्ताहरू कटपारका थिए, उज्जर रङ लगाइएका थिए अनि ती भित्तामा बत्तीका छाया परेका थिए। अप्सीको प्रति छाया त्यहाँ भयङ्कर देखिएको थियो। हल्का बतासले बत्तीको सिका हल्लाउँदा छायाहरू पनि चलमलाएका थिए। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन अर्नेस्ट हेमिङवेको उपन्यास बुढो माझी र समुद्रको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ आज अर्नेस्ट मिलर हेमिङवेको उपन्यास बुढो माझी र समुद्र सुनिरहनु भएको छ। यसको बाँकी अंश वाचन अब सुनौ। रातभरि बाजेको खेल तलमाथि भइरहेको थियो। कसैले हप्सीलाई रक्सी खुवाएका थिए, कसैले उसको निमित्त चुरोड सर्काइदिएका थिए। रक्सी पिएपछि हप्सीले भयभरको बल झिकेको थियो। एकपटक त उसले बुढोलाई उस बखतका तन्नेरी सेन्टियागो ई च्याम्पियनलाई झन्डै 3 इन्च जति ढालिसकेका थिए, तर बुढोले फेरि आफ्नो हात साबिकै ठाउँमा उठाउन सफल भएका थिए। त्यसपछि उनले विश्वास जितेका थिए त्यस मसुर विख्यात खेलाडीलाई पराजित गर्न सक्छु भनेर। बिहानी पक्क बाजी थाप्नेहरूले उक्त खेललाई हारजित नभएको भनी निर्णय गरियोस् भनेका थिए र रेफ्रीले टाउको हल्लाउँदै थिए। उता बुढोले आफ्नो नवारनदेखिको बल झिकेर हप्सीको बलियो हातलाई पेल्दै पेल्दै अन्ततः टेबलमा ढालेरै छाडेका थिए। त्यो खेल आइतबार बिहान सुरु भएर सोमबार बिहान सकिएको थियो। बाजी थाप्नेहरूमध्ये धेरैजसो जहाजी मालघाटमा चिनीको बोरा लाद्न जानुपर्ने र कोही चाहिँ हवाना कोइला कम्पनीमा काम गर्न जानुपर्ने भएकाले उनीहरूले त्यस खेललाई हारजित बिना अन्त्य गरियोस् भनेका थिए। नत्र भने सबैले त्यो खेलको अन्तिम नतिजा हेर्न चाहेका थिए। तर जे होस्, बुढोले कोही पनि काममा जानुभन्दा पहिले नै खेल समाप्त पारेका थिए। त्यसपछि लामो समयसम्म उनलाई सबैले सर्वोत्कृष्ट खेलाडी च्याम्पियन भन्ने गरेका थिए। त्यस खेलको सट्टा खेल पनि वसन्त ऋतुमा नै खेलिएको थियो, तर त्यसपल्ट भने धेरै बाजी थापिएको थिएन। त्यो सेन्फ्युगेसियाली हप्सीको विश्वास प्रथम प्रतियोगितामै भताभुङ्ग भएको हुनाले यो खेल जित्न बुढोलाई त्यति धेरै गाह्रो अप्ठ्यारो परेको थिएन। त्यसपछि त उनले केही प्रतियोगितामा भाग लिएर सन्यास नै लिएका थिए। उस वक्त उनले के निश्चय गरेका थिए भने यदि खतरा नै मोल्ने हो भने उनले जोसुकै प्रतिद्वन्दीलाई पराजित गर्न सक्थे, र उनले यो कुरो पनि त्यसबेला नै निश्चित गरेका थिए कि अब उनको बायाँ हात माछासँग खेल्नको निम्ति कमजोर भइसकेको थियो। उनले देव्री हातले केही खेल खेल्ने अभ्यास नगरेका होइनन्, तर त्यसले सदा विश्वासघात गरेको थियो उनलाई। त्यसैले आफ्नो देव्री हातमाथि उनी विश्वास गर्दैनथे। उनले विचार गरे, अब घाम लागेपछि यो बेसकरी सेकिनेछ, यदि रात अत्यन्त चिसो भएन भने यो हात फेरि दोहोरिएर निधाउनु हुँदैन, बाउडिनुहुन्न, तर यो निष्पट रातले के बोकेर ल्याउनेछ ममा जिज्ञासा छ। एउटा हवाईजहाज बुढोको टाउकै माथिबाट मियामीतर्फ उड्यो। जहाजले छायाले उडन्ते माछाको बथानलाई तर्साएको उनले हेरिरहे। त्यति धेरै उडन्ते माछाहरू बीच डल्फिन पनि पक्कै हुनुपर्छ उनले भने। अनि त्यो विशाल माछोलाई अलिकता भने पनि तान्न सकिन्छ कि भनेर उनी पछाडिपट्टि तन्किए। तर उनले सकेन। डोरी तन्केर झन् कडा बन्यो र चुड्ला चुड्ला जस्तो भयो। डोरी निचोरिएर निस्केका पानीका बोधहरू टल्पलाइरहेका थिए। डुङ्गा बिस्तारै अघि बढ्यो। आँखाले देखुन्जेल त्यो हवाईजहाजलाई उनले हेरिरहे। हवाईजहाजभित्र बस्दा निश्चय पनि अनौलो नौलो अनुभूति हुन्छ होला। ममा जिज्ञासा छ, यति माथिबाट हेर्दा समुद्र कस्तो देखिन्छ होला? उडान ज्यादै उच्च भएन भने त हवाईजहाजका यात्रीहरूले राम्रैसँग माछा देख्न सक्छन् होला। मलाई पनि रहर लागेको छ 200 फ्याथम्स माथि मन्द गतिमा उडेर समुद्रभित्रका माछा हेर्न। कछुवाको शिकार गर्ने डुङ्गामा हिँड्दा सबभन्दा माथिको मस्तुल अडाउने काठमा बसेको थिएँ म। त्यहाँबाट हेर्दा माछाका बथानहरू सागरमा पौडिरहेका छर्लङ्ग देखिँदो रहेछ। डल्फिन अझ हरियो देखिँदो रहेछन् र तिनको शरीरको लामा लामा धर्सा बैजनी टाटाहरू पनि देखिँदा रहेछन्। गहिरो प्रवाहमा द्रुत गतिले पौडाउने माछाहरूका पिठ्यौँ किन बैजनी रङका हुन्छन्? तिनको शरीरका लामा लामा धर्सा र टाटाहरू किन बैजनी हुन्छन्? वास्तवमा डल्फिन हरियो देखिन्छ किनभने यथार्थमा त्यो सुनौलो हुन्छ। तर साँच्चै भोकाएर चारा आहारा खान आएका बेला तिनको कोखा कोखाका धर्साहरू पनि मार्लिनका जस्तै बैजनी देखिन्छन्। वास्तवमा किन यस्तो देखिन्छ? रिसले चुर भएको कारणले हो कि अथवा ज्यादै द्रुत गतिमा पौडिएको कारण त्यस्तो हुन गएको हो? सन्ध्यापूर्व बुढो त्यहाँबाट गुज्रदा उनको सानो बल्छीमा एउटा डल्फिन पर्यो। त्यहाँ सर्गासो वनस्पतिको एउटा विशाल टापु उष्ण सागरमाथि यसरी टलपलाउँदै तैरिरहेको थियो। मानौ महासागरले सुनौलो ब्याङ्क्वेट ओढेर रतिक्रीडा गरिरहेकी थिइन्। त्यो बल्छीमा परेको डल्फिन हावामा उफ्रेपछि मात्र बुढोले त्यसलाई देखे। अस्ताउँदो सूर्यको प्रकाशमा डल्फिन सुनौलो देखिएको थियो। हावामा छटपटाउँदै छटपटाउँदै र दुनियाँ फ्याट फ्याट गरिरह्यो। त्यो डर त्रासले आतंकित भएर त्यो पटक पटक एग्रोभेट खेलको पाराले उफ्रिरह्यो। उनी पछाडि फर्के अनि घुँडा टेकेर दाहिने हात र पाखुराले त्यो ठूलो बल्छी डोरीलाई अट्ठाइराखे। अनि देब्रे हातले सानो बल्छी तान्दै प्रत्येक पटक तानेको डोरीलाई नाङ्गो देब्रे खुट्टाले टेक्दै डल्फिनलाई ताने। त्यो डल्फिन आतंकित भएर जथाभावी उफ्राउँदै बल्छीलाई टोक्दै गरेको बेला बुढोले पछाडिपट्टि निहुरेर त्यो बैजनी थोप्ला भएको सुनौलो माछोलाई तानेर डुङ्गाभित्र उलेका थिए। त्यतिखेर त्यसको बङ्गाराले बल्छीलाई टोक्दै लुच्दै र झट्कार्दै थियो। अनि त्यसको पुच्छर टाउको र लामो जिउले डुङ्गाको पिँधमा भ्याट भ्याट गर्दै जोड जोडले हिर्काइरहेको थियो। अनि बुढोले त्यसको सुनौलो चम्किलो टाउकोमा त्यतिन्जेल मुङ्ग्रोले ठटाएको ठटाएकी गरिरहेका थिए जबसम्म त्यो थुरथुर काँपेर निश्चेष्ट भएको थिएन। उनले बल्छीबाट डल्फिन निकालेर त्यसमा सार्दिन चारा राखे र बल्छी फ्याँके सागरमा। त्यसपछि उनी बिस्तारै पछि हट्दै डुङ्गाको पल्लो छेउमा पुगे। उनले आफ्नो बायाँ हात धोएर सुरुवालमा पुछे। त्यसपछि उनले दायाँ हातको ठूलो बल्छी बायाँ हातमा लिए। अनि महासागरभित्र डुब्दै गरेको घाम र त्यो ठूलो बल्छीको डोरीलाई निहालेर हेर्दै दायाँ हात समुद्रमा धोए। त्यसमा कुनै परिवर्तन आएको छैन उनले भने। तर उनको हातमा ठोकिएको पानीको गतिलाई निहालेर हेर्दा हो कि होइन जस्तो गरी त्यसको शक्ति घटेको सङ्केत उनले बुझे। अब दुइटै वाहनलाई नाउको कलेदीमा लगेर एकै ठाउँमा तेर्सो पारेर बाँधिदिन्छु जसको कारण रातमा त्यसको गतिलाई केही न केही घटाउनेछ। रातभरि त त्यो ज्ञानी बन्छ अनि म पनि उनले भने। अब एकैछिनपछि डल्फिनको आन्द्राबुढी निकालेर सफा गर्नु बेस हुन्छ ताकि त्यसको मासुमा रगत सञ्चय गर्न सकियोस् उनले विचार गरे। यो काम म एकछिनपछि गर्नेछु र त्यही बेलामा बहनाहरू पनि बाँध्नेछु। अब घाम अस्ताउने बेलामा माछालाई धेरै दुःख दिनुहुन्न, शान्तिपूर्वक बस्न दिनुपर्छ। सूर्यास्तको समय सबै माछाहरूको निम्ति कष्टकर हुन्छ। उनले आफ्नो हात हावामा सुक्न दिए र त्यही हातले बल्छी डोरीलाई अट्ठ्याए। अनि उनले आफूलाई सक्दो विश्राम गराए। उनले आफ्नो ज्यानलाई हल्का छोडिदिए, तानिन दिए, जसको कारण उनले जति अथवा उनले भन्दा ज्यादा भार ढुङ्गाले लियो। कसो गर्ने भन्ने कुरा बल्ल पो सिक्दैछु। विशेष गरेर यस्तो परिस्थितिमा त्यसले बल्छीको चारा मुखमा राखेदेखि अहिलेसम्म खाएको छैन। त्यो ज्यादै विशाल पनि छ, त्यसलाई निर्घात आहारा खानुपर्छ। मैले त त्यो सिङ्गो बोनिटो खाएको छु, भोलि डल्फिन खानेछु उनले डल्फिनलाई डोर्याडो भने। सायद डल्फिन सफा गर्ने बेलामा थप अलिकता खानुपर्ला। एउटा कुरो खाँदाखेरि बोनिटो भन्दा यो अलिक साह्रो हुन्छ, तर सजिलो के मात्र हुन्छ र? उनले ठूलो स्वरमा प्रश्न गरे। तिमीलाई कस्तो छ माछो? मलाई त बेस छ, मेरो बायाँ हात पनि निको हुँदै आएको छ। मसित एक रात र एक दिनको निम्ति अझै खाना बाँकी छ। ए माछो, डुङ्गालाई तान्दै जाऊ। वास्तवमा उनले साँच्चैको आराम अनुभूत गरेका थिएनन्, किनभने उनले जाति भइसक्यो, लाटिसक्यो भन्नाको उनको बल्छिडोरीले दाबेको पिठ्यौँको पीडाप्रति उनी अझै सशङ्कित थिए, आशंका गर्दै थिए। तर आफूले त्योभन्दा पनि ठूलो पीडा भोगिसकेको थिए भन्ने विचार गरे उनले। एकातिर मेरो सग्लो हात अलिकता काटेको छ, अर्कोतर्फ मेरो बाउडेको हात निको भएको छ, मेरा दुवै खुट्टा बिल्कुल ठिक छन्, पौष्टिक खानाको प्रश्नमा पनि यतिखेर मैले त्यसलाई उछिनेको छु। सेप्टेम्बर महिनामा सूर्यास्त हुनसाथ झमक्क साँझ परेको जस्तै अहिले पनि त्यस्तै झमक्कै साँझ परेको थियो। उनी पानीले खिएको नाउको माउमा अडेस लिएर सके जति आराम गर्दै थिए। आकाशमा प्रथम तारापुञ्ज उदाइसकेका थिए। उनले रिगेल ताराको नाम चिनेका रहेछन्, तर त्यसलाई उनले देखे अनि थाहा भयो अब छिट्टै सम्पूर्ण ताराहरू उदाउनेछन् र सुदूरका सबै मित्रहरू उनको साथमा हुनेछन्। उनले ठूलो आवाजमा भने, त्यो माछो पनि मेरो मित्र हो, मैले यस्तो माछो कहिले पनि देखेको थिइनँ, न त कहिले यस्तो माछाको बारेमा सुनेको नै थिएँ, तर पनि मैले त्यसलाई मार्नै पर्छ, म खुसी छु, हामीले तारा खसाल्ने प्रयत्न गर्नु परेको छैन। कल्पना गर त, यदि कसैले हरेक दिन चन्द्रमालाई झार्ने वा मार्ने प्रयत्न गर्नु पऱ्यो भने के होला, त्यसो भएमा त्यो जुन पर पर भाग्नेछ। तर कल्पना गर त, यदि एउटा मान्छेले प्रत्येक दिन सूर्य निभाउने प्रयत्न गर्नु पऱ्यो भने के हुन्थ्यो होला, तर हामी भाग्यशाली भएर जन्मेका थियौँ, उनले विचार गरे। त्यसपछि त्यो विशाल माछोप्रति बुढो दुःखी भए, कारण त्यसले केही पनि खाएको थिएन, तर त्यो माछोप्रतिको सहानुभूतिले त्यसलाई मार्ने उनको दृढतामा कुनै शिथिलता आउन भने दिएन। बुढोले विचार गरे, त्यो माछोले कति जति मानिस अगौलान्, तर के मानिसहरू त्यो माछो खान लागेको होलान्, अह वास्तवमा ती त्यस्ता हुन सक्दैनन्, त्यसको चरित्र व्यवहार र महानतालाई हेर्दा त्यसको माछु खान योग्य मान्छे कोही पनि छैनन्। यी कुराहरू म बुझ्दिनँ, बुझ्न सक्दिनँ, तर हामीले सूर्य निभाउने कोसिस गर्नुपरेको छैन, जुन तारालाई झार्ने प्रयत्न गर्नुपरेको छैन, यो त राम्रै कुरा हो, हामीले सागरमा बसेर आफ्ना वास्तविक भाइबन्धुलाई मार्नु नै काफी छ, उनले सोचे। अब मैले बल्छिडोरीमा बाँधेको बाहनालाई ध्यान दिनुपर्छ। पतवार उपयोग गर्ने यो तरिकामा जोखिम पनि छ, फाइदा पनि छ। यदि डोरी बाँधेको बाहनाहरू पहिलेकै अवस्थामा छन् र त्यस माछोले कथम बल गर्यो भने मैले यति धेरै डोरी छोड्नुपर्ने हुन्छ कि मैले त्यो माछोलाई नै गुमाउनुपर्ने सम्भावना हुन्छ। डुङ्गाको हलुकोपनको कारण हामी दुवैलाई त्यसले दुःख कष्ट पुर्याउनेछ, तर त्यसले आफूमा भएको विपुल क्षमताको उपयोग अझै नगरेको कारण म सुरक्षित छु। जेसुकै होस्, अब मैले डल्फिनको आन्द्रा बुढी सफा गर्नुपर्छ, त्यसलाई बिग्रन दिनु भएन, तागतको निम्ति अलिकति खानु पनि पर्ला। त्यो माछु एकै ठाउँमा अडिरहेको छ कि आफ्नो रफ्तारमा अघि बढ्दैछ भन्ने कुरा बुझ्न अब एक घन्टा जति बसेर अनुभव गरेर मात्र डुङ्गाको पछिल्लो कुनामा गएर के गर्ने भन्ने कुरो म निधो गर्नेछु। त्यतिखेर त्यो कसरी चल्छ, त्यसमा के कस्तो परिवर्तन आउँछ त्यो म देख्न सक्छु। पतवारको प्रयोजन पनि निकै राम्रो हो, तर अब सुरक्षित भएर काम गर्ने बेला आएको छ। त्यो माछु अझै जिउका त्यौँ रहेछ, मैले देखेँ, बल्छी त्यसको मुखको कुनामा रहेछ र त्यसले मुख क्याप्प पारेको छ। त्यसको निम्ति बल्छीको मात्र सजाय केही होइन, भोकको दण्ड र अन्य कतिपय कुराहरू पनि त्यसको विरुद्ध छन्, जुन कुरो त्यसले राम्रोसित बुझ्दैन, त्यो नै सप्तक हो, सबभन्दा महत्त्वपूर्ण कुरो हो। अब थकाइमा र बुढा, तिम्रो अर्को काम देखा नपरुन्जेल त्यही माछोलाई चल्न देऊ। बुढोले आफ्नो अन्दाजमा दुई घन्टा जति आराम गरे, जुन अबेरसम्म पनि नउदाएको हुनाले उनलाई समयको राम्रो अड्कल भएर वास्तवमा उनी थकाइ मारिरहेका थिएनन्, निश्चल मात्र थिए। उनले अझै माछाको खिचाइलाई काँधले थामिरहेका थिए, तर उनको देब्रे हातले भने डुङ्गाको अघिल्लो छेउमा समातेर माछोको खिचाइको भार जति नाउमा पारेका थिए। यदि त्यो बल्छी डोरीलाई डुङ्गामै बाँध्न पाए कति सजिलो हुन्थ्यो होला, तर त्यसको सानो झट्काले पनि डोरी छिन्थ्यो होला। त्यो बल्छीको खिचाइलाई मेरो शरीरले नै थाम्नुपर्छ, थेग्नुपर्छ अलि लचिलो भएर, अनि कुनै पनि समयमा दुवै हातले डोरी छोड्न तयार रहनुपर्छ, उनले विचार गरे। उनले ठूलो स्वरमा भने, तिमी अझै सुतेका छैनौ बुढो, आधा दिन र एक रात अनि अर्को दिन पनि बितिसक्यो, तिमी निधाएका छैनौ, यदि त्यो माछो बिल्कुल शान्त र आफ्नो रफ्तारमा छ भने तिमीले कुनै उपाय निकाल्नुपर्छ र एकछिन भए पनि निधाउनुपर्छ, यदि तिमी निधाएनौ भने तिम्रो मस्तिष्क छ्याङ्ग हुँदैन। मेरो दिमाग एकदम स्वच्छ छ, अत्यन्त चङ्गा छ। म त्यति नै स्वच्छ र शुभ्र छु जति मेरा सुदूरका बन्धुहरू तारामण्डल शुभ्र छन्। तर पनि म निदाउनुपर्छ, ताराहरू पनि निदाउँछन्, जुन घाम पनि निदाउँछन्, अझ कहिलेकाहीँ खास दिनहरूमा त महासागर पनि निदाउँछिन्। जब त्यहाँ कुनै लहर आउँदैन र वातावरण बिल्कुल निश्चल हुन्छ, उनले ठूलो स्वरमा बोले, तर निदाउनु बिर्सन हुँदैन, बल्चिडोरी बाँध्दै कुनै पक्का र सजिलो उपाय खोज्नु छ। तिमीले अब फर्केर डल्फिन काटकुट पार्नु छ। यदि तिमी निदाउनै पर्छ भने माछाको गतिरोधको निम्ति बहाना प्रयोग गर्नु एकदमै जोखिमपूर्ण हुन्छ, उनले विचार गरे। म ननिदाए पनि सक्थेँ, तर त्यसो गर्दा झन् खतरा र जोखिमपूर्ण हुन्थ्यो होला। माछालाई पत्ती नदिकन खुब सावधानीपूर्वक घुँडा र हात टेकेर बामे सर्दै उनी नाउको कलेरीमा गए अनि उनले विचार गरे, त्यो पनि अर्धनिद्रामा हुनसक्छ, तर म त्यसलाई कहाँ आराम गर्न दिन्छु र त्यसले नमरुन्जेल तानिरहनुपर्छ। कलेरीमा पुगेर उनी फर्के अनि काँधबाट तल झारेको बल्छी डोरीलाई उनले देब्रे हातले धानेर अडाए र दायाँ हातले दाबबाट चक्कु थुते। त्यतिखेर आकाशमा ताराहरू जगमगाइरहेका थिए। उनले डल्फिनलाई प्रष्ट देखे। उनले डल्फिनको टाउकोमा चक्कु रोपे अनि पछाडिपट्टिबाट त्यसलाई ताने। उनले त्यो माछोलाई एउटा खुट्टाले चेपी नाइटोदेखि तलको बङ्गारासम्म चिरेर दुई फ्याँक पारे। त्यसपछि चक्कु भुइँमा राखेर दाहिने हातले आन्द्राबुढी र किनौरा निकाले। त्यसपछि आन्द्राबुढी हातमा राखी छोड्दा असाध्यै चिप्लो र बोजिलो पनि भएकोले त्यसलाई उनले ठाडो पारेर चिरे। आन्द्राभित्र दुईवटा उडन्ते माछा रहेछन्। ती दुवै माछा बिल्कुल ताजा र कडा थिए। उनले ती दुवैलाई एकै ठाउँमा सँगसँगै राखे। आन्द्राबुढी र कनौरा चाहिँ पछाडिपट्टि समुद्रमा फ्याँकिदिए। ती पानीमा धुमिल प्रकाश छोड्दै डुब्दै गए। त्यो डल्फिन निकै चिसो थियो। जगबग तारामण्डलको प्रकाशमा त्यसका कत्ला कुष्ठरोगीको छाला जस्तै देखिएको थियो। उनले दाहिने खुट्टाले डल्फिनको टाउकोमा टेकेर एकापट्टि पाटोको कत्ला निकाले। त्यसपछि त्यसलाई फर्काएर अर्को पाटोको कत्ला झिकेर टाउकोदेखि पुच्छरसम्म चिरेर दुई फक्लेटा पारे। डल्फिनको अस्थि पञ्जर सागरमा मिल्काइदिए उनले अनि त्यही भुमरी पर्छ कि भनेर हेरिरहे उनी। तर त्यहाँ त्यो कङ्काल डुब्दै जाँदा त्यसले छाड्दै गएको हल्का प्रकाश मात्र देखियो। उनी फर्के अनि ती दुई उडन्ते माछालाई डल्फिनको दुई फक्लेटाभित्र राखेर चक्कु दाबभित्र गुसारे। त्यसपछि उनी बिस्तारै डुङ्गाको माउतिर फर्के। उनको पिठ्यौमा बल्चिडोरीको गरम भार परेकोले उनी कुप्रिएका थिए। उनले डल्फिनको फक्ल्याटो दाहिने हातले बोके। उनले माउको पछाडिपट्टि फ्ल्याकमाथि डल्फिनका ती दुई फक्ल्याटा र ती दुई उडन्ते माछालाई सँगै राखे। त्यसपछि उनले काँधको डोरीलाई अलिकता सारेर सजिलो पारी मिलाएर राखे अनि डोरीलाई फेरि बायाँ हातले अठ्याएर डुङ्गाको माउमा अडेस लगाएर आराम गरे। त्यसपछि एकापट्टि न्युरेर हातले पानीको प्रवाह विचार गर्दै उनले ती उडन्ते माछा सफा गरे। माछाको कत्ला निकालेको कारण उनको हातमा त्यसका झरिला पदार्थहरू टाँसिएका थिए। उनले पानीको प्रवाहलाई हेरे, जाँचे, प्रवाह घटेको थियो। जब उनले आफ्नो हत्केला डुङ्गाको धारमा रगडेका थिए तब उज्जर उज्जवल जलकणहरू पानीमा तैरिएर पछाडिपट्टि बिस्तारै बग्दै गए। कि त्यो थकाली लखतरान भइरहेको हुनुपर्छ या त्यो मस्तले आराम गरिरहेको हुनुपर्छ। ल म पनि अब यो डल्फिन खाएर अलिअलि आराम गर्दै निदाउँछु, बुढोले भने। ठन्डी बढेको त्यो रातमा जगबगाउँदा ती तारामण्डल मुनि बसेर बुढोले डल्फिनको आधा फक्लेटो र आन्द्राबुढी सफा गरेर टाउको निकालेको एउटा उडन्ते माछो खाए। पकाएर खाँदा डल्फिन खुब स्वादिष्ट हुन्छ, तर काँचो खाँदा भने यस्तो खल्लो छ। अबदेखि नुन अथवा अमिलो साथमा नलिई कहिले पनि माछामा हिँड्ने छैन म, उनले भने। यदि मेरो खोपडीमा बुद्धि हुँदो त दिनभरि उछिटिएर डुङ्गामा जम्मा भएका समुद्रका छिटाहरूलाई त्यहीँ सोक्न दिन्थे। ती सब छिटाहरू नुनका ढिक्का बन्थे। तर घाम डुब्ने डुब्ने बेला नहुँदासम्म त त्यो डल्फिनलाई मैले तानेको पनि त थिएन। खास कुरा के हो भने पूर्व तयारी नगरिएको कारण त्यसो हुन गएको। तर जे होस्, माछा मैले राम्रोसित चपाएर खाएको छु र मलाई बान्ताउला जस्तो पनि भएको छैन। पूर्वी आकाश बादलले ढाक्दै गएको थियो। उनले चिनेका ताराहरू एकपछि अर्को गर्दै बिलाउँदै विलुप्त हुँदै गए। वातावरण यस्तो देखिन्थ्यो मानव उनी बादलको भयानक पहिरोले बनाउँदै गएको गहिरो खोजभित्र पस्दै थिए र बतासको गति मन्द भएको थियो। अब तीन चार दिनमा मौसम खराब हुनेछ, तर आजको रात र भोलि चाहिँ होइन। ए बुढो, अहिले माछो शान्त भएर बसेको बेला मौका छोपेर एकछिन भए पनि सुतिहाल, उनले भने। उनको दायाँ हातले बल्चिडोरी बलियो गरी समाते। उनको सिङ्गो शरीरले नाउको माउलाई चेपेर निउरिँदा उनको दाहिने हातलाई तलबाट तिग्राले ठेले। त्यसपछि काँधको डोरीलाई उनले अलिकता तल सारेर त्यसलाई देब्रे हातले थिचे। राम्ररी अठ्युन्जेल, दाहिने हातले यसलाई रोकेर राख्न सक्ला रे भनौँ। तर यदि म निधाएको बेला दायाँ हात खुकुलो भएर डोरी बग्न थाल्यो भने बायाँ हातले मलाई बिहुजाउनेछ, दाहिने हातलाई भने निकै भार परेको छ। तर त्यो त त्यसले सजाय भोग्दै आएको पनि हो। यदि म अझ बिस मिनट अथवा आधा घन्टा नै निधाएछु भने पनि त्यो राम्रै हुनेछ, उनले विचार गरे। अनि उनी कुकुरको परेर शरीरको सम्पूर्ण भारले दाहिने हातलाई चेपेर बल्छी डोरीमाथि पल्टिएर त्यत्तिकै निधाए। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन अर्नेस्ट हेमिङवेको उपन्यास बुढो माझी र समुद्र, दि ओल्ड म्यान एन्ड द सीको वाचन हो। यसको नेपाली अनुवाद होमकुमार श्रेष्ठले गर्नुभएको हो। हवस् त, यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ। मंगलबार फेरि श्रुति सम्वेकको अर्को कुनै गद्य लिएर आउनेछौँ। त्यसपछि अर्को साता अर्थात् शुक्रबार बुढो माझी र समुद्रको चौथो श्रृङ्खला वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरी बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।